एक और अहम वाक़या जो ग़ज़वा तबूक के साथ है वो है मस्जिद ज़रार का गिराना। असल में मुनाफिकीन ने एक मस्जिद बनाई थी, सूरत तौबा में इसकी डिटेल है, आयतों के साथ साथ चलती हैं। किस तरह से अबू आमिर राहिब नाम का एक शख्स था जो बुनियादी तौर पे क्रिश्चियन था, उसने मदीना के यहूद और मुनाफिकीन के साथ बातचीत के लिए एक जगह की ज़रूरत महसूस की कि वहाँ बैठकर हम मीटिंग्स कर सकें, हमारी वहाँ बैठ के साजिशें हों और इस तरह से मुसलमानों के अंदर हम तफरका पैदा करें। जब अल्लाह के नबी सल्लम जा रहे थे तो वो मस्जिद तैयार थी, आपको कहा गया कि आइए ज़रा इसमें नमाज़ पढ़ा दें। आपके दिल में कोई और बात नहीं होती, आपने कहा ठीक है अभी तो मसरूफ़ हूँ, वापसी पे पढ़ा दूंगा। लेकिन वापसी पे अल्लाह ताला ने किस तरह से आपको ख़बर दी, आइए इसको देखते हैं। मुनाफिकीन ने तकलीफ़ देने, कुफर, मोमिनों में तफरका पैदा करने और अल्लाह और उसके रसूल से जंग करने वालों को घात की जगह फराहम करने के लिए कुबा में एक मस्जिद बनाई और रसूलुल्लाह से गुजारिश की कि आप इस मस्जिद में इनके लिए नमाज़ पढ़ दें, इस वक्त आप तबूक के लिए तैयार हो रहे थे। आपने फरमाया कि अभी तो हम सफ़र पर हैं, अलबत्ता वापस आए तो इंशाल्लाह। लेकिन जब आप तबूक से वापसी में जी अवान में उतरे, जगह का नाम है, और मदीना एक दिन या इससे भी कम फासले पर रह गया, तो जिब्राईल अलैहिस्सलाम ने नाजिल होकर मस्जिद की असल हकीकत बताई और नमाज पढ़ने से मना किया। चुनाचे रसूलुल्लाह ने आदमी भेजकर इसको जलाया और मस्मार करा दिया, यानी इस मस्जिद को गिरा दिया गया। असल में ये तफरकेबाजी के लिए थी, क्योंकि उस वक्त मदीना में दो मस्जिदें मौजूद थी, एक मस्जिद कुबा जो कुबा के लोगों की ज़रूरत पूरी कर रही थी और दूसरी मस्जिद नबवी थी, मदीना के लोगों के लिए थी। तो बेसिकली ये मस्जिद जो थी ये मुसलमानों में तफरकेबाजी के लिए थी, मुसलमानों को तोड़ने के लिए थी कि तुम उधर ना जाओ इधर आ जाओ, और बड़े घिनौने अजाइम थे। इसलिए आज भी उलेमाए कराम कहते हैं कि जिस जगह एक मस्जिद मौजूद है जो कम्युनिटी की ज़रूरत पूरी कर रही है तो उसके करीब दूसरी मस्जिद नहीं बनानी चाहिए, क्योंकि ये जो है वो चीज़ मुसलमानों में फिर तफरके पैदा करती है। लेकिन अब आज के हालात को सामने रखें तो फिर तो अल्लाह की पनाह, हर ग्रोह कहते नहीं हमारे फिरके की मस्जिद नहीं है तो हमारी वहाँ होनी चाहिए। जो कहानियाँ हैं वो किसी से छुपी भी नहीं है, एक जगह पे 10, 20, 15 मस्जिदें भी होंगी और कुछ शहर के इलाके ऐसे हैं जहाँ जुमे की नमाज़ के लिए भी बंदोबस्त मौजूद नहीं है। तो ये सारी चीज़ें उम्मत मुस्लिमा के लिए एक बहुत लम्हा फिक्रिया हैं कि आज हम अपने दीन के असल मिजाज को समझे बगैर दीन के काम करते हैं, जिसकी वजह से हमारे कामों में बरकत नहीं होती। बहरहाल आपने उसको गिरा दिया। इससे भी पता चलता है कि नेकी का नाम लेने के लिए कोई भी जगह जो है ज़रूरी नहीं कि वो नेकी के नाम के लिए हो, उसके अंदर अजाइम क्या है। तो हमेशा तहकीक कर लेनी चाहिए इन चीज़ों की। अब सोचिए कि अल्लाह के नबी किस शान से वापस आ रहे हैं, सहाबा के साथ गए किन हालात में थे और वापस किन हालात में आ रहे हैं। कोई सोच भी नहीं सकता था कि ये गिरोह वापस आएगा, सच्ची जो बात है कोई हालात नहीं थे वापस आने वाले, लेकिन अल्लाह ताला किस तरह अपने नबी को वापस लाता है। आइए देखते हैं कि अहले मदीना की तरफ से आपका इस्तकबाल कैसे हुआ। जब मदीना के आसार दिखाई पड़ने लगे तो नबी सल्लम ने फरमाया ये रहा ताबा और ये रहा उहद, ये वो पहाड़ है जो हमसे मोहब्बत करता है और जिससे हम मोहब्बत करते हैं। खुश हो रहे थे आप, इससे पता चलता है कि खुशी के मौके पे खुश होना चाहिए, ये नहीं कि मुंह बसोर के बैठे रहो, हर वक्त का रोना धोना है। और नेक लोग तो खुश रह ही नहीं सकते, स्माइल, मुस्कुराहट, नहीं, ऐसा हालांकि कुछ भी नहीं है। इधर लोगों ने आपकी आमद की खबर सुनी तो इस्तकबाल में औरतें और बच्चे बच्चियां निकल पड़ी जो ये शेर गुनगुना रही थी।
مرحباً يا خير دا
وجب الشكر علينا
हम पर सनीयत अलवदा, ये एक जगह का नाम है। इधर से 14वीं का चांद तलू हुआ, नबी सल्लम को कहा गया, क्योंकि कुरान पाक में भी आपको सिराज मुनीरा कहा गया, तो वहाँ सूरज है तो यहाँ चांद है। जब तक पुकारने वाला अल्लाह को पुकारे, हम पर शुक्र वाजिब है। आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ लाए, मस्जिद में दाखिल हुए, दो रकत नमाज पढ़ी और लोगों के लिए बैठ गए, यानी अच्छा इस्तकबाल हुआ। और आप देखिए, कोई हाय हुर्रा के नारे नहीं है, कोई बड़े बड़े दावे नहीं है, हाय ये वो दिस दैट, आजजी, हम्बलनेस, मोहब्बत, हर काम के अंदर आपके तवाज़ो थी। हम तो ऐसे मौक़ों पे न जाने क्या कुछ बड़े बड़े दावे करें, नगमे गाएं, कुछ करें। खुशी का इजहार अच्छी चीज़ है, लेकिन हर एक सोचे कि वो कैसे है, कितना ज़्यादा एक इंसान नेकी के काम करता है और अल्लाह की रज़ा के काम करता है, उसके अंदर ही उसको ऐसी सच्ची खुशियाँ नसीब हो जाती हैं कि उसकी ज़िंदगी में किसी किस्म की कोई कमी नहीं रहती। अब कुछ लोग जो थे पीछे रह गए थे, उनको मुखल्लफीन कहते हैं, कुरान ने उनके लिए खुल्लिफू, जो पीछे रह दिए गए, उनमें मुख्तलिफ किस्म के लोग थे। कैसे? जो मुनाफिकीन पीछे रह गए थे, उन्होंने आकर माजरत की और कस्में खाईं। आपने इनका जाहिर कबूल कर लिया और बातिन अल्लाह के हवाले कर दिया। तीन सच्चे मोमिन भी आए जो पीछे रह गए थे, और वो ये थे, काब बिन मालिक, मुरारा बिन रबी और हलाल बिन उमैया। इन्होंने सच सच कहा और कोई उजर नहीं तराशा। नबी सल्लम ने हुक्म दिया कि अल्लाह के फैसले का इंतज़ार करें, और मुसलमानों को हुक्म दिया कि इनसे बात ना करें। चुनाचे इनके लिए लोग बदल गए, ज़मीन अनजानी हो गई, अपने आप से तंग आ गए, दुनिया अंधेरी हो गई। 40 दिन गुजर गए तो मज़ीद हुक्म आया कि अपनी औरतों के करीब भी ना जाएं। फिर 50 दिन पूरे हुए तो अल्लाह ने इनकी तौबा नाजिल फरमाई और फरमाया, सूरह तौबा की आयत 118 में,
وَعَلَى الثَّلَاثَةِ الَّذِينَ خُلِّفُوا حَتَّى إِذَا ضَاقَتْ عَلَيْهِمُ الْأَرْضُ بِمَا رَحُبَتْ وَضَاقَتْ عَلَيْهِمْ أَنفُسُهُمْ وَظَنُّوا أَن لَّا مَلْجَأَ مِنَ اللَّهِ إِلَّا إِلَيْهِ ثُمَّ تَابَ عَلَيْهِمْ لِيَتُوبُوا
और अल्लाह ने इन तीन आदमियों की भी तौबा कबूल की जिनका मामला मौखर कर दिया गया था, यहाँ तक कि जब ज़मीन अपनी कुशादगी के बावजूद इन पर तंग हो गई, इनकी जान पर बन आई, और उन्होंने यकीन कर लिया कि अल्लाह से भाग कर कोई जगह नहीं है पनाह की, और अगर है तो सिर्फ़ उसी की तरफ है। अल्लाह ने इन पर मेहरबानी की ताकि वो तौबा करें। यकीनन अल्लाह तौबा कबूल करने वाला रहीम है। अब आप सोचिए कि इस आयत को सुनकर मुसलमान और पीछे रहने वालों में कितनी खुशी की लहर दौड़ी। एक दूसरे को खुशखबरियाँ दे रहे हैं, मुबारक दे रहे हैं, इनाम दिए, सदक़े दिए, और कहते हैं कि ये हमारी ज़िंदगी का मुबारक तरीन दिन है। आप इनका वाक़या सुनिए, सूरत तौबा में भी है, और इस पे मैंने अलग से USA सीरीज़ में एक लेक्चर दिया था, नाम इस वक्त मुझे याद नहीं, शायद जिनकी आंखें आंसुओं से तर होती हैं, कुछ इस किस्म का एक दर्स था। बहुत ही ज़्यादा इंजॉय किया था हम सब ने, तो आप लोग भी सुनना चाहें तो जब कभी आपको वेब पे मिले तो ज़रूर सुनिए। हकीकत यह कि ये हकीकी कहानियाँ इंसान को अपने दामन में झांकने की दावत देती हैं। इसी तरह मुनाफिकीन का भांडा फूटा, इन आयतों से भी और कुछ और से छूट खुल गया, राज खुल गए, सच्चे मोमिनों को बिशारतें मिली, और असल बात यह कि सब तारीफ़ अल्लाह के लिए जो सारे जहानों का मालिक है। एक ही जंग है और मुख्तलिफ लोगों के लिए मुख्तलिफ असरात है, आज भी ऐसे ही होता है। काम आप एक ही करते हैं लेकिन मुख्तलिफ लोग उसकी वजह से मुख्तलिफ ग्रोहों में बढ़ जाते हैं। कोई तो आपका काम दे के खुश होता है, फिर मददगार बनता है, फिर हिस्सा बन जाता है। कुछ होते हैं उस काम को देख कर सिर्फ खुश होते हैं, करते कराते कुछ नहीं, और कुछ तो ऐसे भी बदकिस्मत होते हैं कि उस काम के रास्ते में रोड़े अटकाते हैं। कुछ तो उस काम को देख कर खुश होने की बजाय परेशान होने लगते हैं। तो जितना कोई नफ्स का बीमार होगा वो उतना ही अल्लाह के दीन को फलता फूलता देख कर दुखी होगा। अल्लाह के नबी सल्लम रजब सन 9 हिजरी में तबूक से वापस आए। इसी महीने में नजाशी शाह हफशा असहमा ने वफात पाई। आपने मदीना में इनकी नमाज जनाजा पढ़ाई غائبانہ طور پہ. یہاں سے پتہ چلتا ہے کہ جب کوئی مسلمان دیارِ غیر میں فوت ہو جہاں اس کا نماز جنازہ کوئی نہ پڑھا رہا ہو تو پھر مسلمانوں کو دوسری جگہ پہ ان کا نماز جنازہ پڑھانا چاہیے. لیکن اگر کوئی پڑھ رہا ہے پہلے بھی کہیں بھی تو پھر اس کے لیے صرف دعائے مغفرت ہوتی ہے. پھر شعبان 9 ہجری میں آپ کی بیٹی حضرت ام کلثوم نے وفات پائی. آپ نے ان کی نماز جنازہ پڑھی, بقیع میں دفن کیا اور ان پر سخت غمگین ہوئے. حضرت عثمان رضی اللہ تعالیٰ عنہ سے فرمایا کہ اگر میرے پاس تیسری لڑکی ہوتی تو اس سے بھی تمہاری شادی کر دیتا. بلکہ بعض جگہ تو یہاں تک آتا ہے کہ میری 40 بیٹیاں بھی ہوتی ہیں اور ایک کے بعد ایک جو ہے میں وہ تمہیں دے دیتا. یہ اتنی بڑی آنر تھی حضرت عثمان کے لیے. پھر ذیقعد 9 ہجری میں منافقوں کا سردار عبداللہ بن ابی فوت ہوا. رسول اللہ نے اس کے لیے دعائے مغفرت کی اور اس کی نماز جنازہ پڑھی. حضرت عمر نے اس کی نماز جنازہ پڑھنے سے آپ کو روکنے کی کوشش کی مگر آپ نہ مانے. لیکن پھر قرآن نازل کیا گیا جس میں منافقین کی نماز پڑھنے سے منع کیا گیا, اور یہ واقعہ بھی سورۃ توبہ میں بہت ڈیٹیل سے آتا ہے. 2 مختلف آیات ہیں جس میں یہ سارے حالات ہیں. تو یہ تھا ایک ہلکا سا خلاصہ غزوہ تبوک کا, جن کو پڑھنے کے بعد یقیناً ایک انسان اپنے آپ سے پوچھتا ہے کہ میں کہاں کھڑا ہوں اور میرے اپنے حالات کیسے ہیں. اس سارے معاملات میں میں اپنے آپ کو کسی صحیح جگہ پہ کھڑا پاتا ہوں کہ نہیں پاتا. یہاں پہ آپ یہ بھی کہہ سکتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں جتنے بھی غزوات ہوئے وہ پورے ہوئے. بدر پہلا تھا تو تبوک آخری تھا. چھوٹی موٹی جھڑپیں تو چلتی ہی رہیں ساتھ ساتھ, لیکن اس کے بیچ میں یہ تھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے طریقے سے اللہ تعالیٰ نے یعنی ایک ایسی چیز کر دی تھی کہ جس کو آپ کہہ سکتے ہیں کہ اس کے بعد اللہ کے نبی صلی اللہ علیہ وسلم کا معاملہ درست ہو گیا اور آپ کو اللہ تعالیٰ نے جس مشن پہ بھیجا تھا وہ پورا ہوا. اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا والی صورت نازل ہوتی ہے. اور ابو بکر رو رہے تھے, لوگوں نے کہا کہ آپ کیوں رو رہے ہیں, تو کہا کہ اب کام پورا ہو گیا تو اب نبی کے جانے کا وقت ہو گیا. تو حقیقت یہ کہ مومن دنیا میں ایک کام پہ ہوتا ہے, کوئی کام پہ جاتا ہے وہاں رہتا نہیں ہے, جو ہی چھٹی کا وقت قریب آ جانے لگتے ہیں. آپ نے کام کیا نہیں کیا 5 بجے آپ کو چھٹی ہو جائے گی اگر آپ صبح 8 بجے سے جا کے آفس میں بیٹھے تھے. یہی میرے اور آپ کے ساتھ ہو رہا ہے. ہم سب کو زندگی کا ایک خاص وقت دے دیا گیا ہے اور جب چھٹی کی گھنٹی بجے گی ہم میں سے ہر ایک واپس بلا لیا جائے گا, چاہے کام کرے کہ نہ کرے. دعا کرتے ہیں کہ اللہ ہمیں اپنے حصے کا کام کرنے والا بنا دے. چونکہ آخری غزوہ ہے تو اس کے بعد ضروری ہے کہ ہم دیکھ لیں کہ غزوات جو آپ کی زندگی میں ہوئے ان کا خلاصہ کیا تھا, تاکہ یہ پتہ چلے کہ اسلام سے پہلے کی جنگیں اور اسلام کے بعد کے حالات جنگوں میں کیا تھے. تو جاہلیت میں جنگ کے معنی تھے بغیر کسی رحم اور مروت کے قتل و غارت کری, آتش زنی یعنی آگ لگا دینا, اکھاڑ پچھاڑ جا کے لوگوں کے گھر اکھاڑ دیتے, لوٹ مار, عورتوں کی بے حرمتی, زمین میں فساد, کھیتی باڑی اور جانوروں کی تباہ کاری, یہ سب کچھ تھا. لیکن آپ نے اتنی جنگیں سنی کہ آپ کو ایسا لگا اسلام کا مزاج؟ بالکل بھی نہیں لگا نا. اسلام نے آ کر اس معنی کو مکمل طور پر بدل دیا. چنانچہ اس نے جنگ کو مظلومین کی مدد, ظالموں کی سرکوبی, زمین پر امن و امان پھیلانے, عدل قائم کرنے, کمزوروں کو طاقتوروں کے چنگل سے چھڑانے, بندوں کو بندوں کی عبادت سے نکال کر اللہ کی عبادت کی طرف لگانے اور دوسرے دین والوں کے ظلم سے اسلام کے عدل کی طرف لانے کا ذریعہ بنا دیا. اور حقیقت ہے کہ یہ لفاظی نہیں ہے, یہ حقیقت ہے کہ اسلام نے لوگوں کو اتنا امن دیا. ان جنگوں کے نتیجے میں امن قائم ہوا. آج ہم دیکھیں تو جنگوں کے نتیجے میں بے امنی قائم ہوتی ہے. عربوں کی عادت نہ تھی کہ کسی کے سامنے سر جھکائیں, خواہ جنگ جتنی بھی طول پکڑے اور قیمت جتنی بھی زبردست چکانی پڑے. چنانچہ بکر اور تغلب کے درمیان یعنی 2 قبیلے تھے بنو بکر اور بنو تغلب, ان کے درمیان جنگ بسوس 40 سال تک چلتی رہی اور فریقین کے کوئی 70,000 آدمی مارے گئے مگر کسی نے دوسرے کے سامنے سر نہ جھکایا. اوس و خزرج کی لڑائی 100 سال سے زیادہ چلی مگر کسی نے بھی دوسرے کے سامنے سر نہ جھکایا. یہ اسلام سے پہلے عرب کی عادت تھی, جنگ جاری رکھنا اور دشمن کے سامنے سر نہ جھکانا. پھر رسول اللہ صلی اللہ علیہ وسلم اسلام لے کر آئے تو عرب نے آپ کا بھی اسی اسلوب سے سامنا کیا اور آپ کو بھی میدان جنگ تک گھسیٹ لائے، لیکن آپ نے ایک دوسرے ہی اسلوب سے ان کا سامنا کیا جو نہایت حکیمانہ تھا، یہاں تک کہ ان کا ملک فتح کرنے سے پہلے ان کے دل جیت لیے۔ یہ ہے قابل غور بات، پہلے دل جیتنے ہوتے ہیں پھر علاقے جیتے جاتے ہیں۔ آپ کے غزوات میں کام آنے والوں کی تعداد اور ان غزوات کے نتائج کا تقابل جب جاہلیت میں پیش آنے والی جنگوں کے نتائج سے کیا جائے تو عجیب و غریب بات سامنے آتی ہے۔ آپ کے غزوات اور جنگوں میں قتل ہونے والے سارے مسلمان مشرکین اور یہود و نصارہ کی تعداد مجموعی طور پر کم و بیش 1000 بنتی ہے، اور ان غزوات میں جو مدت صرف ہوئی وہ 8 سال سے زیادہ نہیں، مگر اتنے تھوڑے عرصے میں اور اتنا معمولی سا خون بہا کر آپ نے تقریباً پورے جزیرت العرب کو اپنا تابع فرمان بنا لیا اور ان کے اطراف اور اکناف میں امن اور امان کا دور قائم ہو گیا۔ دیکھیں نا، ٹوٹل 8 سال تھے جس میں یہ جنگیں ختم ہوئے، ہر جنگ مہینہ ڈیڑھ مہینہ، اس سے زیادہ نہیں رہی، اور کتنا فائدہ ہوا۔ اور آج دیکھیے کہ 50-60 سال سے جنگیں لگی ہوئی ہیں ایک زمین کے ٹکڑوں پہ، کوئی نتیجہ ہی نہیں نکل پاتا، کیونکہ جب کوئی جنگ اللہ کے دین کو اللہ کے نام کو بلند کرنے کے لیے ہوتی ہے تو اللہ کی مدد بھی اس میں آتی ہے۔ کیا تم سمجھتے ہو کہ یہ تلوار کی قوت سے ممکن ہے، بالخصوص ان لوگوں کے لیے جو معمولی بات پر نہ ختم ہونے والی جنگ چھیڑ دیتے تھے اور ہزاروں پر ہزار قربان کرتے جاتے تھے، مگر یہ سوچ بھی نہ سکتے تھے کہ سر جھکائیں؟ ہرگز نہیں، بلکہ آپ نے جو کچھ پیش فرمایا وہ نبوت اور رحمت تھی، رسالت اور حکمت تھی، دعوت اور معجزہ تھا، اور اللہ کا فضل اور اس کی نعمتیں خاص تھی۔ تو ہم دعا کرتے ہیں کہ اللہ کے نبی نے جس طریقے سے اسلام پھیلایا ہمیں بھی اسی طرح پھیلانے والا بنا دے اور بہترین طریقے سے ہم ان چیزوں کو لیں۔ جزاک اللہ خیر، واحسن الجزا۔